आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड, जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास।
हामी प्रस्तुत गर्दैछौ आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावनाको सम्पूर्ण चित्र। कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड।
नमस्कार, आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म सुजाता कार्की। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आयुसिएनको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। विश्व वातावरण सुविधा जेफको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो। यो कार्यक्रम तपाईँले कास्कीको रेडियो बाराही, दोलखाको रेडियो सैलुङ र काठमाडौँबाट देशैभरि प्रसारण हुने इमेज एफएम मार्फत हरेक महिनाको 15-15 दिन शनिबार सुन्न सक्नुहुन्छ। कार्यक्रमको अघिल्लो भागमा हामीले जैविक विविधता तथा यससँग सम्बन्धित परम्परागत ज्ञान, सिप र अभ्यासहरूको अभिलेखीकरण एवं दर्ता सम्बन्धी विधि, प्रक्रिया तथा प्रयासबारे विभिन्न विज्ञहरूसँग छलफल गरेका थियौँ। सोही कुराकानीको बाँकी अंश भने आज सुन्न सक्नुहुन्छ। हामीसँग हुनुहुन्छ जैविक विविधता विज्ञ डाक्टर यादव उप्रेती, जैविक विविधता संरक्षण तथा व्यवस्थापन विज्ञ डाक्टर जनिता गुरुङ र प्राध्यापक डाक्टर रामप्रसाद चौधरी। कुराकानीको साथमा हुनुहुन्छ पिताम्बर सिग्देल।
डाक्टर चौधरी, जैविक स्रोतहरूको अभिलेखीकरण एवं दर्ता कार्यले खास गरिकन परम्परागत ज्ञान, सिप र अभ्यासहरूको खोजबिन, जैविक चोरी नियन्त्रण र रोकथाम गर्न चाहिँ कस्तो सहयोग पुर्याउँछ?
अहिले चाहिँ हाम्रो कस्तो छ कि यो महासन्धिले र यो महासन्धिलाई अझ राम्रो रूपले यसलाई अब कसरी कार्यान्वयन गर्ने भन्ने कुरामा अर्को महासन्धि पनि थपेर रहेछ, र त्यो महासन्धि के रहेछ? जैविक विविधता महासन्धिको साथसाथै नागोवा महासन्धि प्रोटोकल भन्छौँ। र त्यो नागोवा प्रोटोकलले के भनेको रहेछ भनेपछि कि दुईटा कुरामा बढी जोड दिएको रहेछ। एउटा चाहिँ स्थानीय समुदायका परम्परागत ज्ञान, सिप, कला सबैलाई अभिलेखीकरण गर्ने र यी अभिलेखीकरण गरेर यसको उचित उपयोग र संरक्षण र सम्बन्ध गर्ने एउटा यो रहेछ। अर्को चाहिँ के रहेछ कि यसरी हराउँदै गएका हाम्रा ज्ञान, कला, सिपहरू त्यो सबैको जगिर्ना गर्ने, र यो चाहिँ अहिलेको लागि होइन कि अर्को पुस्ताको लागि पनि हो र आउने कयौँ पुस्ताका लागि। त्यस्तो भएको हुनाले यो अभिलेखीकरण दर्ता भएपछि हाम्रा ज्ञानहरू एकातिर संरक्षण हुने भए, सम्वर्धन हुने भए, र विश्व समुदायको लागि यो चाहिँ एकदमै उपयोगी पनि हुने भए। जैविक चोरी भनेपछि हामीले पहिला बुझौँ, जैविक स्रोत हाम्रा विभिन्न किसिमका गुणहरूको यो चाहिँ भण्डार हो। अब गुणहरूको भण्डार हुने बित्तिकै के हुन्छ भनेपछि कि अब यसबाट के उपयोग गर्ने, केमा उपयोग गर्ने, कुन कुन औषधी बनाउने, यी सबै कुरा जैविक स्रोतको भित्र हुने यो गुणको आधारमा हुन्छ। हाम्रा देशमा भएका जुन चाहिँ यो परम्परागत ज्ञानमा आधारित यो परम्परागत समुदाय छन्, किसान छन्, शिल्पकला छ, त्यो शिल्पकलामा आधारित कयौँ वंशानुगत स्रोतहरू, जैविक स्रोतहरू यसरी उपयोग भइरहेका छन्। त्यसकारण के हुन्छ भनेपछि कि यसै परम्परागत रूपकोमा प्रयोग हुँदै गएका औषधी, परम्परागत रूपमा प्रयोग भएका हाम्रा वंशानुगत स्रोत अथवा जैविक स्रोत, यसको उपयोग गरेर ठुल्ठुलो कम्पनीहरूले त्यसलाई हामी के भन्छौँ भनेपछि कि यो चाहिँ सर्टकट भन्छौँ कि यो कुनै परम्परागत ज्ञानमा आधारित गुण छ भने त्यो गुणलाई उपयोग गरेर त्यहाँका मान्छेहरूले अरू अरू ठुलो कम्पनीहरूले आफ्ना त्यसरी औषधि बनाउँदाखेरि उनीहरूलाई सजिलो हुँदो रहेछ। उदाहरणकै रूपमा भन्यो भने भन्नुहोस् न, अब निम हामी कहाँ उपयोग हुने, बेसार यसरी परम्परागत रूपले उपयोग हुने, यसैलाई पनि औषधि बनाएर मान्छेहरूले त्यहाँ ठुल्ठुलो कम्पनीहरूले यसलाई प्याटेन्ट गर्न खोजे, तर त्यो चाहिँ पछि आएर ती प्याटेन्टहरूलाई च्यालेन्ज गरियो, मान्छेहरूले त्यसलाई क्यान्सल गरे, त्यो एउटा कुरा हो। तर जे भए पनि अहिले परम्परागत ज्ञानमा आधारित थुप्रै, यसलाई हामी कहाँ भएका जनसमुदायमा आधारित ज्ञानमा आधारित थुप्रै यस्ता जैविक स्रोतहरू छन् जसको उपयोग गरेर भोलि पर्सि अरूले पनि अनैतिक फाइदा लिन सक्छन्, जसलाई हामी जैविक चोरी भन्छौँ।
एक्ज्याक्टली, जस्तो यहाँले जैविक चोरीको कुरा गर्नुभयो, वास्तवमा अब हामी कहाँ अहिले पनि त्यति धेरै यो छलफलको विषय भइसकेका छैन। यो जैविक चोरी नियन्त्रण गर्नका लागि चाहिँ कसको के भूमिका हुन्छ यसमा?
अभिलेखीकरण भयो भने त्यो कुन व्यक्ति, कुन समुदायको हो भन्ने कुरा स्पष्ट रूपमा अभिलेखमा आउने भयो। त्यसकारणले हाम्रा स्रोतहरू अथवा हाम्रो परम्परागत ज्ञानको कसैले हाम्रो अनुमति नलिइकन त्यस्तो ज्ञान अथवा स्रोतको प्रयोग गर्छ भने त्यसलाई हामीले जैविक चोरी भन्छौँ। त्यस कारणले यही अभिलेखीकरणले नै हाम्रा स्रोतहरू हाम्रो ज्ञानको संरक्षण गर्न सक्छ भन्ने अवधारणा हो।
म डाक्टर जनितालाई प्रश्न गर्न चाहन्छु, खासमा यो अभिलेखीकरण वा दर्ता प्रक्रियामा स्थानीय तह अथवा स्थानीय निकायहरूको क्षमता चाहिँ यहाँले कस्तो देख्नुहुन्छ? यो क्षमता सुदृढ गर्नुपर्ने आवश्यकता अहिले कतिको छ?
हजुर, अहिले चाहिँ यो जुन प्रक्रिया भइरहेछ त्यसमा चाहिँ स्थानीय समुदायहरू उहाँहरू चाहिँ ज्ञान दिनेमा मात्रै भइरहेको छ जस्तो लाग्दैछ मलाई। जति डकुमेन्टेसन हुन्छ, बाहिरको संस्थाहरू आउनुहुन्छ, विज्ञहरू आउनुहुन्छ र सरकारी निकायको उहाँहरू आउनुहुन्छ होइन डकुमेन्टेसन गर्नु, तर उहाँहरूलाई चाहिँ एउटा उहाँहरूले त ज्ञान दिनुभयो, भविष्यमा चाहिँ एउटा चाहिँ उहाँहरूको क्षमता वृद्धि गराएर चाहिँ उहाँहरूले आफै डकुमेन्टेसन गरोस् उद्देश्य पनि राखेर हामीले काम गर्नुपर्छ जस्तो लाग्छ।
यहाँले भनेकै जस्तो जस्तो क्षमता बढाउन आवश्यक छ नै, त्यो क्षमता बढाउनको लागि चाहिँ स्थानीय तथा अरू क्षेत्रीय अथवा अरू विभिन्न निकायहरूको के भूमिका हुनसक्छ?
जस्तै बाहिरको संस्थाहरू सरकारी नै होस् या गैर सरकारी होस्, एउटा चाहिँ जनचेतना बढाउने, अनि अर्को चाहिँ चाहिने कार्यक्रमहरू डकुमेन्टेसनकै लागि यो जुन प्रक्रियाहरू उहाँले भन्नुभयो नि फर्मेटहरू छ त्यो कसरी भर्ने, त्यसमा ट्रेनिङहरू दियो भने, किनभने लोकल लेभलमा पनि हाम्रा पढेका लेखेका समुदायका लोकल कम्युनिटिजहरू धेरै हुनुहुन्छ, उहाँहरूलाई लिएर चाहिँ ट्रेनिङ दिएर यो अगाडि बढाउन सक्छ।
डाक्टर यादव, दर्ता प्रक्रियाका लागि कुन कुन निकाय, कुन कुन संस्था अथवा समुदायको के कस्तो भूमिका चाहिँ अहिले रहिआएको छ?
जस्तै 2058 सालदेखि 60-62 सालसम्म विभिन्न समुदायहरूमा तत्कालीन वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गत नै विभिन्न परियोजनाहरू मार्फत काम भएको पाइन्छ। 10-12 वर्षको कालखण्डमा खासै केही काम भएको पाइएन, तर त्यो बिचमा पनि यो कृषि जैविक विविधताको हकमा लिभर्ड जस्ता संस्थाहरूले काम गरेका थिए, र पछाडि आएर यो वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गतकै परियोजनाहरू विभिन्न, त्यो बेलामा कैलाश भूपरिधि कार्यक्रम सञ्चालित थियो र अहिले पनि छ, त्यो मार्फत विभिन्न जिल्लाहरूमा त्यसका कामहरू भएका थिए। दर्ताको लागि खासै काम भएको छैन, र अघि हामीले छलफल गरे अनुसार नेपालको कानुनले नै कहाँ कसरी दर्ता गर्न सकिन्छ भन्ने कुराहरूको बारेमा स्पष्ट पार्दैछ, तर अभिलेखीकरणको कामहरू विभिन्न समुदायहरूमा यही परियोजना मार्फत पनि हामीले दोलखा र कास्कीमा पनि यसको काम गरिरहेछौँ।
यहाँले भनिहाल्नुभयो अब दर्ता प्रक्रियाको कामहरू पनि अगाडि बढिरहेको छ, अब स्थानीय स्तरमा गएर काम गर्दा खास गरिकन यो दर्ता अथवा चाहिँ अभिलेखीकरणमा मुख्य चुनौतीहरू चाहिँ के देख्नु भएको छ?
मुख्य चुनौती भनेको त पहिला समुदाय अथवा व्यक्ति जसमा यो परम्परागत ज्ञान छ उहाँलाई नै यो अभिलेखीकरणको महत्त्वको बारेमा बुझाउन सक्नु पर्यो। उहाँहरूलाई हामीले यसको महत्त्व, यसबाट आउन सक्ने फाइदाहरू यसको बारेमा बुझाउन सकियो भने सायद उहाँहरूले आफ्नो ज्ञानलाई सजिलै हामीसँग बाँड्न सक्नुहुन्छ र हामीले त्यसरी प्रक्रिया पुऱ्याएर अभिलेखीकरण गर्न सक्छौँ। अहिलेको मुख्य चुनौती भनेको नै समुदाय अथवा व्यक्तिलाई विश्वासमा लिनु हो।
यसको यो समस्याको सम्बोधनका लागि चाहिँ के कस्ता कार्यक्रम अथवा प्रयासहरू जरुरी छन्?
अहिले यही वन तथा वातावरण मन्त्रालय अन्तर्गत नै यो क्षमता अभिवृद्धि परियोजना सञ्चालित छ, त्यस्तै गरेर अरू सङ्घ संस्थाहरू जस्तै डाक्टर जनिता आबद्ध संस्था इसिमोडले पनि केही काम गर्दैछ, र यसमा त्रिभुवन विश्वविद्यालय जस्ता अन्य विश्वविद्यालयहरूको पनि भूमिका छ। यसमा चाहिँ समय र पैसा निकै लाग्छ, यसमा विभिन्न खालको सूचनाहरू लिनुपर्ने भएको हुनाले कुनै एउटा समुदायमै महिनौसम्म काम गर्नुपर्ने हुनसक्छ, त्यस कारण यो समय स्रोतहरूको व्यवस्थापन नै अहिलेको मुख्य आवश्यकता हो, र त्यसमा हामी सबै सरकारवालाहरू सँगै बसेर काम गर्नुपर्ने आवश्यक छ।
डाक्टर चौधरी, यो जैविक स्रोतहरूको अभिलेखीकरण र दर्ता प्रक्रियामा त्रिभुवन विश्वविद्यालय जस्ता प्राज्ञिक निकायहरूको संस्थाहरूको भूमिका चाहिँ कस्तो रहन्छ?
यसमा चाहिँ सबै निकायहरूको भूमिका उतिकै महत्त्वपूर्ण हो, तर खास भन्नु हो छ भने त्रिभुवन विश्वविद्यालय जस्ता अन्य विश्वविद्यालयहरूको जुन भूमिका रहेछ यसमा त्यो चाहिँ अझ महत्त्वपूर्ण हुन्छ। त्यसको कारण के रहेछ भनेपछि यो विश्वविद्यालयको काम हो खोज अन्वेषण गर्ने, अनुसन्धान गर्ने। खोज र अनुसन्धानबाट के हुन्छ भनेपछि कि कुन चाहिँ समुदायमा, कुन चाहिँ वनस्पति स्रोतमा, कुन चाहिँ जैविक स्रोतमा, कुन चाहिँ प्राणी स्रोतमा के कस्ता गुणहरू छन् त त्यो पत्ता लगाउने, र त्यो पत्ता लगाइसकेपछि त्यसपछि त्यसलाई दर्ताको प्रक्रियामा लगिन्छ र दर्ताको प्रक्रियामा लगिसकेपछि त्यसपछि मानिसहरूले के थाहा पाउँछन् भनेपछि कि हो यो चाहिँ वनस्पतिको यो चाहिँ प्राणीको यो चाहिँ जैविक स्रोतको यो जो उपयोग रहेछ र यो उपयोग गर्दाखेरि हामीले कुन तरिकाले उपयोग गर्ने हो त त्यसकारण सबभन्दा महत्त्वपूर्ण के रहेछ कि यो हाम्रो त्रिभुवन विश्वविद्यालय जस्ता अन्य विश्वविद्यालयहरूको जुन प्राज्ञिक संस्थाहरू छन् त्यसमा चाहिँ रिसर्च गर्ने अनुसन्धान गर्ने त्यो अनुसन्धानको आधारमा यसमा भएका गुणहरू पत्ता लगाउने त्यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण काम हो।
म डाक्टर जनितालाई प्रश्न गर्न चाहन्छु, परम्परागत ज्ञान र सिपको अभिलेखीकरण र दर्तामा चाहिँ अन्तर्राष्ट्रिय अभ्यासहरू चाहिँ कस्तो पाउनु भएको छ यहाँले?
अहिले हाम्रो चाहिँ यो इसिमोडबाट र मिनिस्ट्री अफ फरेस्ट तथा इन्भाइरोमेन्ट र रिकाससँग चाहिँ एउटा ट्रान्सबाउन्ड्री अन्तर्राष्ट्रिय कार्यक्रम चलाइरहेछौँ, कैलाश भूपरिधि कार्यक्रम भनेर, जस चाहिँ चाइना इन्डिया र नेपाल यो माउन्ट कैलाशको क्षेत्रमा भइरहेछ र यसमा चाहिँ हामीले चाहिँ अगाडि बढेर यो काममा लागेको चाहिँ इन्डिया भएको हुनाले चाहिँ उहाँहरूबाट चाहिँ धेरै ज्ञानहरू सिकिरहेका छौँ, अन्तर्राष्ट्रिय एक्सचेन्ज भएर यहाँ नेपालको सरकारी स्टाफहरू उता गएर सिकेर उहाँहरूले हामीलाई बताएर उहाँ हाम्रो डक्टर यादवै जानुभएको छ यस्तो एउटा टिममा, उहाँले बरु उहाँको अनुभव पनि दिन सक्नुहुन्छ र यस्तो चाहिँ काम चाहिँ हामीले चाहिँ रिजनली पनि ज्ञान दिनु सकिरहेछौँ।
यसमा चिनमा भारतमा भुटानमा र हाम्रो यो क्षेत्रभन्दा बाहिर कोस्टारिका ब्राजिल होइन फिलिपिन्स जस्ता देशहरूमा यसमा थुप्रै काम भएको छ। यो कोस्टारिकाको नाम त हामीले जति पनि यो आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँडको कुरा गर्छौँ कोस्टारिकाको नाम त पहिला नै आउँछ, त्यहाँ धेरै काम भएको छ, यो अमेरिकाको नजिक भएको हुनाले पनि होला र बायो रिसोर्समा त्यत्तिकै धनी भएकोले पनि बायो प्रोस्पेक्टिङ अथवा जैविक खोजीको काम चाहिँ त्यहाँ निकै भएको छ। यो समग्र रूपमा मैले यहाँ दुईटा शब्द फेरि दोहोऱ्याउन चाहे, अभिलेखीकरणको कुरा गर्दा गर्दै हाम्रा स्रोतहरूको भविष्यमा हुनसक्ने जैविक खोजी र हाम्रो परम्परागत ज्ञानको चाहिँ जैविक ज्ञान र त्योसँग सम्बन्ध त्यो जुन स्रोतहरू छन् त्यसको चोरी नहोस् भन्नको लागि यो जैविक चोरीको कुराहरू पनि रोक्नको लागि पनि यो आवश्यक छ।
अर्को डाक्टर चौधरी, यहाँको विचारमा चाहिँ जैविक विविधताको दर्ता तथा अभिलेखीकरण प्रक्रियामा संघीय प्रदेश तथा स्थानीय सरकारहरूको भूमिका अब कस्तो रहनुपर्छ?
अब यो संघीय प्रदेश र स्थानीय समुदाय कस्तो हुन्छ भनेपछि सबभन्दा पहिला मलाई के लाग्छ कि हामी कहाँ एउटा केन्द्रीय स्तरमा यस्तो कानुन बन्नु पर्यो जसले यो जैविक स्रोत त्यसपछि यसमा आधारित परम्परागत ज्ञान सबैलाई समेट्ने गरिकन एउटा कानुन बन्नु अवश्य जरुरी रहेछ र यो कानुन बनेपछि हामी यसलाई नेसनल अथवा डोमेस्टिक ल भन्छौँ त कानुन, यो कानुनमा हाम्रा अब केही कुराहरू यस्ता पनि हुनु पर्यो जुन चाहिँ परम्परागत ज्ञानहरूलाई पनि कसरी हामीले जगेर्ना गर्न सक्ने त्यो चाहिँ हुनु पर्यो। त्यसपछि यो संघीय प्रदेशमा गएपछि त्यसपछि स्थानीय समुदायमा गएपछि स्थानीय समुदाय र संघीय प्रदेशलाई हामीले के गर्नु पर्यो भनेपछि कि क्षमता अभिवृद्धि नगरिकन हामी अगाडि बढ्न सक्दैनौँ, हाम्रा क्षमता अभिवृद्धि संघीय स्तरमा पनि हुनु पर्यो र त्योभन्दा पनि बढी स्थानीय स्तरमा र स्थानीय स्तरमा यसरी हामीले क्षमता अभिवृद्धि गरिसकेपछि त्यसका लागि अब विभिन्न किसिमका हामीहरूले काम पनि गर्नु पर्यो, हामीहरूले अब विभिन्न किसिमका पुस्तकहरू बनाएर त्यसपछि यो सम्बन्धी के रहेछ त त्यो सम्बन्धी कुराहरू राखेर त्यसपछि स्थानीय समुदायले हामीले यसको क्षमता अभिवृद्धि गर्न भने हामी अगाडि बढ्न सक्दैनौँ, त्यस कारण संघीय प्रदेश र स्थानीय समुदायको यसमा सबैभन्दा महत्त्वपूर्ण रोल हामीले देखेका यसरी छौँ।
हुन्छ, यहाँको समयको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद
धन्यवाद है त यहाँको कार्यक्रमलाई पनि।
भर्खरै सुन्नुभयो जैविक विविधता तथा यससँग सम्बन्धित परम्परागत ज्ञान सिप र अभ्यासहरूको अभिलेखीकरण एवं दर्ता सम्बन्धी विधि प्रक्रिया तथा प्रयासबारे विभिन्न विज्ञहरूको विचार। जैविक विविधता संरक्षण हामी सबैको साझा चासो र चिन्ताको विषय हो, त्यसैले यसका विविध पक्षबारे सूचना र जानकारी पुर्याउनु हाम्रो उद्देश्य हो। यस्तै एउटा प्रयास हो कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड। जैविक विविधताबारे जनसमक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई कार्यक्रमबाट विदा हुँदैछौँ। आगामी कार्यक्रममा हामी आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको पारदर्शिता र समन्यायिक बाँडफाँडको अवधारणा अभ्यास अनुभव र सम्भावना सम्बन्धी थप विषयवस्तुबारे छलफल गर्नेछौँ। यहाँहरूको कुनै सुझाव सल्लाह र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना absmofsc@gmail.com पठाउन सक्नुहुनेछ। यो कार्यक्रम www.naturekhabar.com लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। 15 दिनपछिको शनिबार यही समयमा नयाँ विषय र प्रस्तुतिका साथ आउने नै छौँ। आजलाई बिदा भयौँ। नमस्ते।